अनि त्यसको बारेमा तिनवटा कुरा चाहिँ मैले तपाईँलाई भनिसकेको छु। मण्डलीको बारेमा जब जब तपाईँले प्रार्थना गर्नुहुन्छ, के प्रार्थना गर्ने, कसरी प्रार्थना गर्ने, अब एउटा कुरा तपाईँलाई भन्छु, मण्डली भनेको तपाईँ पनि हो नि। त्यही कुरो तपाईँको लागि प्रार्थना हुनुपर्छ, तपाईँको लागि चाहना हुनुपर्छ, मण्डलीको लागि प्रार्थना गर्ने। अर्को कुरा के भने, मैले मण्डली तपाईँको र मेरो हुँदैन, मण्डली येशु प्रभुको हुन्छ। त्यसकारण मण्डलीको सम्बन्धमा विचार गर्दा होसियारी हुनुपर्छ, किनभने येशु प्रभु जो सर्वशक्तिमान हुनुहुन्छ, सारा ब्रह्माण्डका मालिक, राजाहरूका महाराजा हुनुहुन्छ, यो मण्डली उहाँको हो, उहाँको शरीर हो, प्रियहरू हो, यो आत्मिक रूपमा वचनमा छ, जुन वचन सारा पृथ्वी टलेर गए पनि नटल्ने वचन हुनुहुन्छ। त्यसरी यो मण्डलीको सम्बन्धमा हामी एकदम सिरियस हुनुपर्छ। त्यसैले यहाँ पास्टरले एउटा सूचना दिँदाखेरि तपाईँले नसुने जस्तो होइन कि, तपाईँ सिरियस प्रस्ताव गर्नुपर्छ। अघि तपाईँहरूलाई यहाँ बस्दै गर्दा भाइले भन्दै गर्दा अर्को एउटा पद याद आएको, म त्यो पद पढ्न चाहन्छु, एफिसियसको मण्डली। वास्तवमा यो पास्टरल लेटरमा तिमोथीलाई पहिलो र दोस्रो तिमोथी लेख्दै गर्दाखेरि एफिसियसको मण्डलीमा पास्टरको रूपमा, पास्टरको रूपमा तर सधैँको लागि होइन, केही क्षणको लागि, त्यहाँ भएको समस्या, जटिल समस्याबाट त्यहाँको मण्डली र त्यहाँको विश्वासीलाई स्वतन्त्र गर्न, तिनीहरूमा बदलाव ल्याउन, सुधार गर्नलाई पावलले तिमोथीलाई एफिसियसको मण्डलीमा राखेका थिए। एफिसियसको मण्डलीमा पावलले झन्डै 4 वर्ष हरेक दिन निरन्तर प्रार्थना गरेको थिए। अनि तपाईँले सायद प्रेरित 20 अध्यायतिर पढ्नुभयो भने सायद पावलले भन्छ तपाईँहरूको लागि आँसु काटेर दिन दिन रोएर प्रार्थना गरेको थिएँ भन्नुहुन्छ। सुरुमै त्यहाँनिर तिनीहरूलाई चेतावनी दिएको कुरा छ। त्यस कारणले तपाईँलाई यो कुरो म पढ्न चाहन्छु, यो एफिसीको मण्डलीको बारेमा। हामीले यो प्रकाशको पुस्तकको 7 वटा चर्चहरूमध्ये सबभन्दा पहिलो चर्चमा एफिसीको मण्डलीको बारेमा आउँछ, त्यहाँ एउटा चेतावनी। त्यो चेतावनी कसले लेखेको छ, प्रेरित युहन्ना, जुन चाहिँ पद्मोसको टापु भन्ने ठाउँमा उनलाई चाहिँ एक प्रकारले दण्डको रूपमा फालिएको, एक्जाइल भन्छ, त्यहाँ फालिएको थियो। उसको लागि त्यहाँ जीवित रहनु पनि धेरै कठिन थियो, तर त्यो बेलामा उसले एउटा दर्शन देख्छ। दर्शनमा येशु प्रभु उसँग बोल्नुहुन्छ र लेख भन्नुहुन्छ, अनि प्रकाशको पुस्तक उसले लेख्छ, बुझ्नुहुन्छ, प्रकाशको पुस्तक। अनि त्यसको सुरु सुरुमै पहिलो मण्डली, अनि 7 वटा मण्डली हुन्छ, अनि पहिलो मण्डली हुन्छ एफिसियसको मण्डली। एफिसियसका मण्डलीलाई जो 2 अध्याय प्रकाशको 1-5 तपाईँलाई म पढ्छु, मण्डलीका दूतलाई यो लेख, यी कुरा, 7 वटा तारा आफ्नो दाहिने हातमा लिने र 7 वटा सुनका सामदानका बिचमा हिँड्नेले भन्दछ। त्यो 7 वटा तारा लिने, त्यो बिचमा हिँड्ने को, येशु प्रभु, येशु प्रभुको वचन यहाँ आइराखेको छ। तिम्रा कामहरू, कसलाई, एफिसियसलाई, एफिसीका मण्डलीहरूको बारेमा येशु प्रभुले भन्दै हुनुहुन्छ, तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ, र तिमीले खराब मानिसहरूलाई सहन सक्दैनौ, तर तिमीहरू जसले प्रेरित हुँ त भन्छन्, तिनीहरू जसले प्रेरित हुँ त भन्छन् तर वास्तवमा होइनन्, त्यस्तालाई जाँचेर झुट्टा भेटाएका छौ भनी म जान्दछु। अहिलेसम्म एफिसियसको मण्डलीको बारेमा प्रभु यीशुले पोजिटिभ कुरा गर्दै हुनुहुन्छ, तिनीहरू सहनशील रहेछन्, तिनीहरू वचनमा समर्पित रहेछन्, झुट्टा मान्छे चिन्दा रहेछन्, होइन, त्यो कुरो यहाँनिर उहाँले भन्नुहुन्छ। म जान्दछु तिमीहरूले धैर्यपूर्वक सहेका छौ, सी, तिनीहरू धीरज रहेछ, मेरो नाउँको खातिर कष्ट भोगेका छौ, सी, येशुको नाउँको खातिर एफिसियसको मण्डलीले सतावट, कष्ट, विरोध खपेका रहेछन्। अनि त्यसपछि, अनि तिमीहरू थकित भएका छैनौ, हैरान भएका छैनौ, प्रभुको निम्ति कष्ट भोग्नलाई उनीहरू हतोत्साही भएका छैन, उनीहरू अझै जोसिला भएर त्यसको पछि लागिरहेका छन्, होइन, तर तिम्रो विरुद्धमा मसित यो कुरा छ कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ। अब यो चाहिँ के हो, एफिसियसको मण्डली सबै कुरा हेरेर पर्फेक्ट जस्तै, एकदम सिद्ध जस्तै, अब तपाईँ आफैलाई एफिसियसको मण्डलीसँग दान्नुहोस्, तपाईँको जिम्मेवारी, तपाईँको समर्पणता, तपाईँले मण्डलीप्रति गरेको क्रियाकलापहरू, तपाईँको होल लाइफ 24 घन्टामा, त्यसपछि 1 हप्ता 7 दिनमा, त्यसपछि 1 महिनामा तपाईँको समर्पणता मण्डलीप्रति के छ? थाहा छ, यो संसारमा सबभन्दा महत्त्वपूर्ण कुरा मण्डली हो, किनभने यो परमेश्वरको उपस्थितिको ठाउँ हो जहाँ येशु प्रभुको शरीर उहाँ आफै शिर हुनुहुन्छ। संसारको मानिसहरूले आज परमेश्वरलाई चिन्ने माध्यम येशुको शरीर हो, जो तपाईँहरू मण्डली हो। तपाईँले जबसम्म यो कुरो क्लियर बुझ्नुहुन्न नि, तपाईँले सूचना नसुनि नै रहनुहुन्छ, तपाईँले बाइबलको पद कण्ठ कहिले गर्नु, तपाईँको ध्यान कहिले जाने, किन तपाईँको जीवनमा प्राथमिकता अर्कै कुरा छ। तपाईँको पहिलो प्रेम कसलाई छ? एफिसको मण्डलीलाई भनेको जस्तै येशु प्रभुले तपाईँको बारेमा, मेरो बारेमा आज भन्नुभएको छ भने त्यो कुरा के हुन्छ? प्रियहरू जान्नुपर्छ, तपाईँ सुनिरहन सक्नुहुन्छ, म भनिरहन सक्छु, तबसम्म तपाईँले यो कुरा पालन गर्नुहुन्न, आफैलाई समर्पण गर्नुहुन्न, भोलि तपाईँको बाटो अर्कै छ। थाहा छ तपाईँलाई, धेरै मान्छेहरू चर्चमा गएर पनि नासै भइराख्नु पर्छ, तपाईँ त्यसभित्र पर्नुहुन्छ। यो जरुरी, एकदमै महत्त्वपूर्ण कुरा हो। अनि त्यस कारण यहाँ के छ? पहिलो प्रेम त्यागिदिएका छौ, यस कारण कहाँबाट तिमी खसेका छौ सो सम्झ र पश्चाताप गर। अनि पहिलो प्रेम त्याग्ने मान्छेलाई के भन्नुहुन्छ येशू प्रभुले? पश्चाताप गर, त्यही ठाउँमा फर्केर आऊ। अनि यहाँनिर अर्को कुरा के छ? तिमीले पहिले गरेका काम गर, नत्र त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु। सामदान हटाउनु भनेको चाहिँ हामीलाई परमेश्वरको सम्बन्धबाट टाढा पठाउनु, यो चेतावनी आउँदैछ, बुझ्नुहुन्छ? सिरियस कुरा हो। अब तपाईँलाई अलिकति पहिलो प्रेमको बारेमा भनेर आजको विषयमा जान्छु। पहिलो प्रेम भनेको चाहिँ प्राथमिकता केलाई छ? जब कुनै पति र पत्नी हुन्छ नि, श्रीमानले होस् श्रीमतीले होस्, आफ्नो श्रीमतीलाई भन्दा अर्को केटीलाई बढ्ता प्रेम गर्न थाल्यो भने के हुन्छ? एउटा कुरो त बेविचार हो हाम्रो लागि त, तर कतिजना मान्छे त्यस्तो पनि हुन्छ नि, होइन होइन, त्यसपछि खत्तम नि, होइन, विवाह त खत्तम। किनभने सबभन्दा ठुलो कुरा नै विवाहमा पतिले आफ्नो पत्नीलाई पहिलो प्रेम, पहिलो प्राथमिकता हो नि, हो कि होइन? उनीहरू त एउटा शरीर हो नि, बुझ्नुहुन्छ? पतिले पनि पत्नीले चाहिँ कुनै अरू पुरुषलाई बढी प्रेम गर्न थाल्यो भने सबै कुरा खत्तम। पहिलो प्रेम भनेको चाहिँ पहिलो स्थान, त्यसैले परमेश्वरलाई जब पहिलो स्थान दिँदैन, पहिलो प्रेम हरायो। तपाईँले परमेश्वरलाई जब पहिलो स्थान दिनुहुन्छ, तपाईँको जीवनमा के हुन्छ? एउटा कुरा प्रार्थना हुन्छ, सबभन्दा पहिला परमेश्वरसँग, उहाँको वचन पढिन्छ सबभन्दा पहिला, अरू सबै कुरा होइन। फेसबुकमा गएर मलाई कसले मेसेज गर्यो भन्नुभन्दा पहिला परमेश्वरसँग गएर प्रभुको के छ भनेर त्यहाँ कुरा गर्नुहुन्छ, बुझ्नुहुन्छ? दोस्रो कुरा सङ्गतिमा जानुहुन्छ, किनभने त्यहाँ परमेश्वरको उपस्थिति, मण्डली परमेश्वरको शरीर हो, बुझ्नुहुन्छ? सङ्गति। चौथो कुरा, ख्रिस्टको आज्ञा अनुसार। हराइरहेका मान्छेहरू जो ख्रिस्टलाई विश्वास गरेका छैनन्, उनीहरूलाई ख्रिस्टको सुसमाचार सुनाउने काम गर्नुहुन्छ, त्यसलाई गवाही दिनुहुन्छ। जब यो सबै कुरा तपाईँहरू मेरो जीवनमा पहिलो रूपमा छैन भने हामी परमेश्वरलाई पहिलो प्रेम गर्दैनौँ। त्यो कुरा गर्दै गर्दा आज तपाईँ त्यो सबै कुरा गर्नुहुन्न भने तपाईँको पनि पहिलो प्रेम हराइसक्यो, बुझ्नुहुन्छ? त्यस कारण मण्डली आउने कुरा एकदम राम्रो हो, तर परमेश्वरलाई पहिलो प्रेम हामीले गर्नुपर्छ। आजको विषयमा हामी गइहालौँ। त्यस कारणले हामी मण्डलीको लागि के प्रार्थना गर्ने भने हेरिरहेको कुरा विचार गर्दै गर्दाखेरि चाहिँ आज हामी चौथो विषय, जो चाहिँ मण्डलीको मिसन, मण्डलीको सेवा हो, अनि त्यो चाहिँ हामीले प्रार्थना गर्दाखेरि योभन्दा अगाडिको तेस्रो कुरा हामीले के हेर्यो भने प्रत्येक व्यक्तिले रिभिजन देयर लाइफ, होइन, उनीहरूको जीवनमा रिभिजन भनेको चाहिँ त्यो दर्शन, जो जीवनको लक्ष्य छ त्यसलाई रिसेट गर्नु पऱ्यो। रिसेट भने थाहा छ, कहिलेकाहीँ तपाईँको फोन, तपाईँको कम्प्युटर बिग्रियो भने त्यसलाई अफ गरेर अन गरेपछि त्यो रिसेट हुन्छ, पहिलाको ठाउँमा ठ्याक ठ्याक्क मिल्छ, त्यो बिग्रिएको कुराहरू सबै सप्रिन्छ। तपाईँ र मेरो जीवनमा कुन कुन गौँडामा बिग्रिया छ रिसेट गर्नु पऱ्यो, परमेश्वरतिर फर्काउनु पऱ्यो, बुझ्नुहुन्छ? जब कहिलेकाहीँ बिजुली आउँदैन नि, कहिलेकाहीँ फ्युज भइरहेको हुन्छ, त्यहाँ जोड्नुपर्ने हुन्छ, होइन सर्ट भइरहेको हुन्छ, रिसेट तपाईँहरू मैले रिसेट गर्नुपर्ने हुन्छ। त्यस कारण रिभिजन हामीले अस्ति हेरेको थियौँ, अनि हामीले एउटा व्यक्तिको नाम लेखेको थियौँ, कसलाई याद छ मैले, यो गएको हप्ता त होइन, त्योभन्दा अहिले हप्ता, एकजना मान्छेको उदाहरण मैले दिएको थिएँ, पास्टर कसले सम्झाएको थियो नाम, साधुको त्यो पनि थियो, साधुको त म जहिले पनि भनिरहेको छु, त्यो पनि म भनिरहेको छु, एउटा अर्को छ कि उसले चाहिँ आफ्नो एजेन्डा त्यागेर अबदेखि परमेश्वरको एजेन्डा ल्याउँछ। उसले के गर्यो, जोन म्याक्सवेल, उसको अहिले हामी लिडरसिपको बारेमा 100 भन्दा बढी किताबहरू पढ्छौँ, र उसलाई परमेश्वरले एकदम अचम्म प्रकारले प्रयोग गर्नुभएको थियो। यो सबै कुरो तपाईँहरू मेरो बिचमा हामी उदाहरण किन ल्याउँछौँ, त्यो खालि सम्झन होइन कि हामी पनि त ऊ जस्तै उसकै खुट्टामा बसेर विचार गर्दाखेरि मेरो जीवनको मेरो योजना के छ, हामी त्यही हेर्ने हो नि त, होइन। अनि उसले एउटा मर्न लागेको मान्छेलाई भेट्न जान्थ्यो, बब होइन, कतिचोटि भेट्यो कतिचोटि भेट्यो, गफसफ गर्दाखेरि आफूलाई मनपर्ने कुराहरू कति गरे गरे, उसलाई पनि यो फुटबल मनपर्छ, यो टिम मनपर्छ, मलाई यो मनपर्छ, यो खाना जम्मै। अनि एक दिन मरेको सुन्यो, त्यही दिन 45 मिनट अगाडि मात्रै भेटेर आएको, तर उसले त्यो मान्छेलाई कहिले पनि ख्रिस्टको सुसमाचार सुन्ने जमर्को गरेन छ, बुझ्नुहुन्छ। त्यस कारण ख्रिस्चियनहरूको लागि यो यति ठुलो चुनौतीको कुरा हो। मैले धेरै वर्ष अगाडि एकजना मान्छेले मलाई बाँडे, हुन त म ओएममा होला साथी सुनेको, एउटा कुरा के बाँडेको सुनेको थियो भने, दुईजना साथी रहेछन्, कानमा गएन, काँत्रो पुस्क्यो, भयो भयो भयो, अँ थ्याङ्क यू। त्यस कारणले त्यो एकजना मान्छे, दुईजना मान्छे रहेछन् साथीहरू, उनीहरू एउटै कोठामा बसेर धेरै समय बसे, एउटा चाहिँ क्रिस्चियन रहेछ, एउटा चाहिँ अक्रिस्चियन रहेछ। अनि त्यो क्रिस्चियनले चाहिँ तिनै कोसिस गर्दो रहेछ, मन गर्दो रहेछ, तर सासै आएन उसलाई सुसमाचार सुनाऊ। अनि हुँदा 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 एक दिन उसको जाने दिन, अनि त्यसपछि लामो चिठी लेखेछ, तिमीलाई मैले भन्न नसकेको कति समयदेखि मैले यो कोसिस गरेको, अनि त्यसपछि तर भन्नै सकिनँ, अब आज त म छोडेर जानुपर्छ, त्यस कारण म भन्दैछु मुक्ति चाहिँ येशूमा मात्रै छ, यो कुरो चाहिँ सबभन्दा महत्त्वपूर्ण, तिमीले येशूमा विश्वास गर्नुपर्छ। अनि त्यो मान्छेले भन्यो, के भन्यो भने, यदि तिमीले त्यो कुरो यति महत्त्वपूर्ण ठानेको भए कति वर्ष अगाडि हामीसँगै बसेको पहिल्यै दिन भन्थ्यो, मैले अहिलेसम्म पछि हुन्थ्यो, त्यस कारण म विश्वास गर्दिनँ, त्यसले विश्वास गरेन छ, बुझ्नुहुन्छ। त्यस कारणले जोन म्याक्सवेलको कुरा चाहिँ के थियो, बब जो हस्पिटलमा मर्ने अवस्थामा खालि मृत्यु कुरा थियो, उसले यति धेरै भेट्यो, सायद प्रार्थना पनि गर्थ्यो होला, तर यसको बारेमा कहिले पनि सुनाएन। त्यस कारण तपाईँ र मेरो त आफ्नै घरको परिवारको आफ्नै आमा बुवा पनि विश्वास नगरेको हो, तपाईँको जीवनमा सबभन्दा नजिकको मान्छे भनेर भन्नुहुन्छ, भन्नुहुन्छ मेरो चाहिँ आमा, मलाई लाग्छ मेरो आमाको ठाउँ अहिलेसम्म कसरी ल्याएछ, अनि मलाई सबभन्दा असल लाग्ने पनि आमा नै हो, मेरो चाहिँ आमा होइन, यति माया गर्नुहुन्थ्यो मलाई, तर मैले जब सुसमाचार सुने नि, मैले विश्वास गरेँ नि, पहिला मैले आमालाई बाँडेँ, अनि मेरो बुवालाई बाँडेँ, मेरो दाजुभाइलाई बाँडेँ, मेरो ठुलो दाइले मलाई धेरै विरोध गर्नुभयो, रिसाउनु हो, कहिले धर्म मानेर आएस, म चुपचाप बसेँ। र तपाईँलाई मैले मेरो आफ्नो घमण्ड सेयर गरेको होइन, मेरो पनि हृदयमा यो सबै कुरो जान्थ्यो, मैले पनि नभए जस्तो लाग्थ्यो, कहिले काहीँ ठुलो मान्छे जस्तो ठुलो कान्छु बुवा मामा यस्तो कहाँ चाहिँ म ख्रिस्चियन भएँ भन्नु पनि अलिअलि लाज लाग्नु सक्थ्यो, तर प्रभुले मलाई जोस दिनुभयो, र उनीहरूको अगाडि गएर म अहिलेसम्म कोही मान्छे छैन जसको अगाडि मैले म ख्रिस्टमा विश्वास गर्छु, उहाँमा मात्रै मुक्ति छ नभन्नु। तर मैले यहाँ भन्नु खोजेको कुरा के हो भने, तपाईँ र मेरो आफ्नो नजिकको यो सबभन्दा बढी माया गर्ने मान्छेलाई बचाउनु भएको छ, छैन भने तपाईँ मुक्ति पाउनु भएको छ भने तपाईँ रात दिन तपाईँको हृदयमा चाहिँ आगो चल्छ। मेरो बुवा म त यहाँ हुनुहुन्न, तर मलाई एउटा कुरा निश्चय छ आज, किनभने उहाँ परमेश्वरसँग हुनुहुन्छ। एक दिन म भेट्छु प्रियहरू, तपाईँलाई खालि उत्साह दिइरहेको छु मैले, होइन उत्साह दिइरहेको छु। त्यसैले यहाँ आएर म एक महिनाभन्दा बढी बसेर तपाईँहरूलाई यो सबै कुरा सुनाउँछु। तपाईँको जीवनमा यसले केही पनि परिवर्तन ल्याएन, तपाईँको जीवनशैली यसले केही पनि बदलेन, तपाईँले कसैलाई सुसमाचार बाँड्ने उत्साह गर्नुभएन, तपाईँ ख्रिस्टसँग हिँड्ने उत्साह गर्नुभएन, के काम हुन्छ? होइन त, तपाईँलाई म भनौँ, वास्तवमा यो प्रभुको लागि जिउने मान्छेलाई बाँड्ने कुरा भनेको चाहिँ यो खालि यो यो अप्ठ्यारो गर्ने कुरा मात्रै होइन, यो त यति आनन्दको कुरा हो। तपाईँले जब गर्नुहुन्छ नि परमेश्वरको उपस्थिति अनुभव गर्नुहुन्छ, प्रभुको आनन्द अनुभव गर्नुहुन्छ, बाइबलले पटक पटक भन्छ तपाईँहरूलाई इनाम हुन्छ। प्रियहरू त्यही कुराले जनाउँछ कि तपाईँ साँच्चै कसको निम्ति जिउँदै हुनुहुन्छ, हामी कसको निम्ति जिउँदैछौँ। त्यस कारणले आज यही कुराको सन्दर्भमा त्यो जोन म्याक्सवेलले 18 जनालाई तालिम दिन्छ, अनि तिनीहरूले 5, 6, 7, 8 वर्षमा 800 जनालाई विश्वासमा ल्याउँछन्। बुझ्नुहुन्छ, आज यत्रो मेचहरू खाली छन् र यो खालि किन भयो? तपाईँ र मैले विश्वासै गरेनौँ कि परमेश्वर, तपाईँ र मैले विश्वास गरेको परमेश्वर यति शक्तिशाली हुनुहुन्छ भन्ने हाम्रो दृष्टिकोणै खोलेन, हाम्रो दिमागै खोलेन। उहाँ त शक्तिशाली हुनुहुन्छ नि, यो संसारको सबभन्दा ठुलो शक्तिको सिंहासनमा बस्ने मान्छे एक दिन पग्लेर उहाँको अगाडि उहाँले दण्ड दिनुपर्ने ठाउँमा, इनाम दिनुपर्ने ठाउँमा, त्यसपछि निरीह भएर उभिनुपर्नेछ। बुझ्नुहुन्छ, कतिचोटि तपाईँ र मेरो परमेश्वर जो हुनुहुन्छ नि, हामीले जुन बुझ्छौँ र विश्वास गर्छौँ नि, यो खल्तीको हिजोआजको सेलफोन जस्तो मात्रै छ क्या? एक्चुअली सेलफोन जस्तो भए त धेरै काम लाग्थ्यो। तपाईँलाई थाहा छ मेरो हातमा खोल्ने सबभन्दा बढी के हुन्छ? सेलफोन हुन्छ कतिचोटि, अनि हिजो चाहिँ म भन्दा नि होइन खुसिरहेको हुन्छ, अनि कहिले काहीँ चाहिँ मान्छेको मेसेज आउँछ, के के हुन्छ, अनि धेरै कुरा हुन्छ। तर हामी कतिजनाले यो सेलफोन त हेर्छौँ, प्रभुको बारेमा के हेर्छ? यो कुरा तपाईँलाई सम्झाउन चाहन्छु, तपाईँलाई सम्झाउन आउँछु। प्रार्थनाको बारेमा चारवटा कुरा गर्दै गर्दा आज हामी हेर्छौँ मण्डलीको सेवकाईको विषयमा, जब हामीले प्रार्थना गर्ने कुरा आउँछ यस विषयमा प्रार्थना गर्दा हामी प्रार्थना गर्नुपर्छ कि प्रत्येक व्यक्ति प्रभुको आनन्दको भरपुरीको अनुभवमा आओस्। द जोय अफ द लोर्ड भन्छ अङ्ग्रेजीमा, एउटा गीत छ, द जोय अफ द लोर्ड इज माई स्ट्रेन्थ, मैले धेरैचोटि गाएको गीत हो यो। बाइबलमा एउटा पद छ, त्यो थाहा छ तपाईँलाई कहाँ छ? द जोय अफ द लोर्ड, तर थाहा छ त्यो गीत के छ? त्यो हृदयमा हुने एउटा अनुभव हो, त्यो खालि गीत मात्रै होइन। हामी यहाँ गीत त गाउँछौँ, हामी कतिजनाको गीत चाहिँ खालि स्वरमा बाजामा मात्रै हो, यहाँ छैन। जबसम्म यहाँ छैन केही काम लाग्दैन प्रियहरू। त्यही कुरो तपाईँलाई म अलिकति भन्न चाहन्छु, प्रभुको आनन्द, कि तपाईँले साँच्चै प्रभुको साँचो आनन्दको अनुभव गर्नुभएको छ यी दिनहरूमा, यी दिनहरूमा हामीले यो प्रार्थनाको सन्दर्भमा सिक्दै गर्दाखेरि तपाईँलाई मैले एकदमै गहिराईमा होइन, खालि एक दुईवटा पद मात्रै, एक दुईवटा शब्द मात्रै लिइरहेको छु। योहन्ना 17 अध्याय, सायद मैले अस्ति पनि भने होला, सायद म जहिले पनि भनिहाल्छु, दोहोऱ्याएर 13 र 14 भने रहेछ भनेदेखि अप्ठ्यारो नमान्नुहोस्। मेरो साथीले मलाई जहिले पनि सम्झाउनुहुन्छ, जो चाहिँ अहिले पनि हसबेसमा हुनुहुन्छ, मृत अवस्थामा, 99 के अरे 89 वर्षको उमेर छ। फोन गऱ्यो भने अहिले पनि उहाँले कतिवटा पोइन्टको शर्मा नै दिनुहुन्छ, अनि उहाँले मलाई जहिले पनि सम्झाउनुहुन्थ्यो, त्यो के हो भने चेलापन कसरी गर्ने, के गर्ने, के सिकाउने भन्ने कुरा गर्दा चाहिँ योहन्ना 17 अध्याय पढ्नुपर्छ। योहन्ना 17 अध्यायमा येशू प्रभुले चेलाको लागि जे जे कुरा प्रार्थना गर्नुभएको छ त्यो चाहिँ चेलापन हो। तिमीले त्यही कुरा प्रार्थना गर्नुपर्छ, त्यही कुरा गर्नुपर्छ। तपाईँले योहन्ना 17 अध्याय त्यसरी पढ्नु भएको छ, तपाईँ र म येशूको चेला, त्यो योहन्ना 17 अध्यायमा येशूले प्रार्थना गर्नुभएको कुरा जब कार्यरूप हुन्छ हामीमा नि, हामी चेला हुन्छ। एकताको कुरा छ त्यहाँ, होइन, आनन्दको कुरा छ त्यहाँ, पवित्रताको कुरा छ त्यहाँ, परमेश्वरको काम पुरा गर्ने कुरा छ, त्यो थाहा छ तपाईँलाई। एक अर्कामा परमेश्वरको महिमा गर्ने कुरा छ, त्यस कारणले त्यो कुरो हामी त्यहाँ देख्दछौँ। त्यस कारणले एउटा पद यहाँनिर मैले यहाँनिर सो हामीले चारवटा पोइन्ट हेर्दै गर्दाखेरि आज म त्यो चारवटा पोइन्ट पनि दोहोऱ्याउन चाहन्छु सायद मसँग। लामो हुन्छ आज किनभने अब म यहाँ हुन्जेल लामै प्रचार गर्नु पऱ्यो नि होइन, नत्र त स्वादै पर्दैन। आधा घन्टै बाँकी रहेछ, 12 बजीसम्म त छ नि हाम्रो टाइम होइन। त्यस कारणले यो चारवटा पोइन्ट मैले तपाईँलाई भनेको थिएँ, प्रत्येक व्यक्तिले परमेश्वरको महिमाको अनुभव गरौँ। यो 17 लेखेको 27 भयो, माफ गर्नु होला है, त्यस्तो हुन्छ लेख्न टाइप गर्दाखेरि। यो वास्तवमा 17 लेखेको यहाँनिर है, त्यहाँ मलाई चेन्ज गर्न आउँदैन। 17:22 अङ्ग्रेजीमा लेखिदिन्छु। त्यस कारण तपाईँले यहाँनिर के छ, प्रत्येक व्यक्तिले परमेश्वरको महिमाको अनुभव गरून्, यो एउटा प्रार्थना हुनु पर्यो। परमेश्वरको महिमाको अनुभवको बारेमा तपाईँलाई मैले सबै कुरा भनिसकेको छु, मैले यो नेपाली सर्मन .org पनि राखेको छु परमेश्वरको यो महिमाको अनुभव। किनभने तपाईँ र म जब परमेश्वरको सङ्गतिमा आउँछौँ उहाँको महिमामा हामी सहभागी हुन्छौँ, हामीद्वारा उहाँको महिमा आउन थाल्छ। किनभने परमेश्वरको जहाँ जहाँ उपस्थिति छ त्यहाँ त्यहाँ परमेश्वरको महिमा हुन्छ, किन उहाँको महिमा नै उहाँको उपस्थिति हुन्छ। त्यस कारण त्यो पहिलो कुरा हामीले हेरेको, दोस्रो कुरा प्रत्येक व्यक्तिले परमेश्वर के भन्न चाहनुहुन्छ त्यसको प्रकाश प्राप्त गर्न सकुन्, यो के भनेको, परमेश्वरको वचन प्राप्त गर्नु, परमेश्वरको वचन बुझ्न सकुन्। हरेक व्यक्तिले परमेश्वरले उहाँले भन्नु खोज्नु भएको कुरो कहाँ भन्नुभएको छ, परमेश्वरको वचन। आज परमेश्वरको योजना बोटआउट इच्छा तपाईँ र मेरो जीवनमा के छ भनेर पत्ता लगाउनु कहाँ वचन। मान्छेले भन्छ नि कसरी थाहा भन्यो परमेश्वर इच्छा, वचन, परमेश्वरको वचन। तपाईँ जति परमेश्वरको वचन पढ्नुहुन्छ नि त्यति तपाईँ पवित्र हुँदै जानुहुन्छ, यदि त्यसलाई पालन गर्नु, यदि त्यसलाई भरोसा गर्नुभयो, यदि त्यसलाई काम गर्न तपाईँको जीवनमा काम गर्नु दिनुभयो। त्यो चाहिँ हामीले यसै या 45:55 नि हेरेको थियौँ, कसरी परमेश्वरको वचन सित्तै आउँदैन, जे उहाँले बोल्नुहुन्छ त्यसले केही कुरा उत्पादन गर्छ, परमेश्वरको वचन रित्तै जाँदैन, त्यो कुरो त्यहाँ तपाईँले हामीले हेरेको थियौँ। तेस्रो पोइन्ट, प्रत्येक व्यक्तिले जीवनको पुनः दर्शन देख्न सकुन्, जुन चाहिँ अघि भर्खरै तपाईँले भने रिभिजन देयर लाइफ। हामी कतिजनाको जीवनमा प्राथमिकता के छ, एफिसीको मण्डलीले पहिलो प्रेम खोज्नु पर्यो, प्रस्ताव गर्नु। तपाईँ र मेरो जीवनमा के छ, परमेश्वरको दर्शनलाई रिसेट गर्नु पर्यो, बनाउनु पर्यो, त्यसलाई पछाउनु पर्यो। भरे सुत्ने बेलादेखि, भरे जुर्को उठ्दादेखि परमेश्वरलाई पहिलो ठाउँमा राखेर तपाईँले पुरा गर्न थाल्नुभयो भनेदेखि उहाँको वचनले के भन्छ त्यो तपाईँको जीवनमा रिसेट हुन्छ। तर तपाईँ र मेरै वर्षौँदेखिको धेरै धेरै वर्ष अगाडि आराधना मण्डलीमा, अब त्यो बेला म पुलचोकमा पढ्दै थिएँ, अनि त्यहाँ एउटा के आयो भने, अब मैले इन्जिनियरिङ पढ्नेको मतलब के थियो थाहा छ, पैसा धेरै कमाउनु होइन, पैसा नेपालमा कसरी कमाउँछ भ्रष्टाचार। अनि त्यो दिन मलाई आज पनि याद छ, म धरधर रोएर मेरो जीवन परमेश्वरलाई दिएँ विश्वासी भइसकेर। त्यहाँ के भनेको थियो भनेदेखि, पूर्ण रूपमा परमेश्वरको लागि जिउने, कुनै पनि अर्को बाटो नजाने, त्यो दिन मैले समर्पण गरेको थिएँ। अनि आजसम्म पनि त्यो समर्पणतालाई सम्झेर म स्ट्रगल गर्छु, तर परमेश्वरले मलाई डोर्याउनुहुन्छ, रिभिजन, रिसेट। हाम्रो जीवनको पैसा पनि, हाम्रो जीवनको नाम पनि परमेश्वरकै हातमा सुम्पिनु पर्छ। जब उहाँले गर्नुहुन्छ न कसै ठोक्नै सक्छ, न त्यो सीमित हुन्छ। परमेश्वरको आशिष, अङ्ग्रेजीमा एउटा भनाइ छ नि, स्काई इज द लिमिट, स्काईमा लिमिट हुन्छ आकाश भन्नु, परमेश्वरले दिने आशिष लिमिट हुँदैन। तर तपाईँ म जब मुठी बाँध्न थाल्छौँ नि अनि लिमिट हुन्छ, जब परमेश्वरमा हामी खुल्ला छौँ उहाँको उहाँमा हामी जिउँछौँ, लिमिट हुँदैन, रिसेट। अनि आज चौथो चाहिँ, प्रत्येक व्यक्तिमा प्रभुको आनन्द पुरा होस्, प्रभुको आनन्द प्रत्येक व्यक्तिमा पुरा होस्। अनि यो चाहिँ योहन्ना 17 अध्यायकै कुरा गर्दै गर्दाखेरि 17:13 तपाईँले पाउनुहुन्छ, सत्रको 13 होइन, म तपाईँ कहाँ आइरहेछु, तर जबसम्म म यस संसारमा हुनेछु म तिनीहरूका निम्ति प्रार्थना गर्नेछु। यी कुराहरू म भन्दछु ताकि तिनीहरूले मेरो आनन्द प्राप्त गरून्। म तिनीहरूले सबै मेरा आनन्द पाउन् भन्दछु। येशु प्रभुले प्रार्थना गर्नुभएको, तिनीहरू भनेको चाहिँ तपाईँ र म हो खास। तपाईँहरू मेरो बारेमा प्रार्थना गर्दै हुनुहुन्छ, उहाँको प्रार्थना छ कि उहाँको आनन्द हामीमा पुरा भएको होस्, उहाँको आनन्द हामीमा पुरा भएको होस्। त्यसकारणले यो उहाँको आनन्द कसरी पुरा हुन्छ, त्यसको मतलब के हो, यो कुराहरू आज तपाईँ र म आज अलिकति तपाईँलाई बताउन चाहन्छु। अनि उहाँको आनन्द हुन त अहिलेसम्म जति कुरा मैले भनिसकेको छु, उहाँलाई पहिलो स्थान दिने, जब उहाँ आएर हाम्रो हृदयमा राज गर्नुहुन्छ, हामीमा रहनुहुन्छ, त्यसो त बाइबलमा कुनै पनि व्यक्तिले क्रिस्चियन हुने कदम भनेको के हो, योभन्दा 1 अध्यायको 12 पद, उहाँलाई ग्रहण गर्ने र उहाँमा विश्वास गर्ने। उहाँलाई ग्रहण गर्नुको मतलब के हो, रोमी 10:9-10, येशूलाई प्रभु स्वीकार गर्ने। अनि धेरै मान्छेलाई यो राम्रोसँग थाहा छैन, प्रभु भने के हो, प्रभु भनेको मास्टर, मालिक, अधिकारवाला। जब कुनै व्यक्तिले येशूलाई ग्रहण गर्छ र प्रभु स्वीकार गर्छ नि, उसको जीवनको प्रभु आफै पनि हुँदैन, अरू कुनै व्यक्ति छोडिदिनु हुनुहुन्छ। त येशूले के भन्नुहुन्छ, त्योभन्दा दाहिने बायाँ ऊ जाँदैन, त्यो व्यक्ति मात्रै पक्का विश्वास गर्ने क्रिस्चियन हो। यहाँ समस्या के छ भने, धेरै मान्छेहरूले येशूलाई होइन प्रभु अरूलाई नै बनाइ राखेको हुन्छ, आफै हुन्छ धेरै जस्तो त, तर अलिअलि चाहिँ गर्छ है। हामीले बाहिरबाट हेर्दा राम्रै देख्छ, बाहिरको क्रिस्चियन होइन, यहाँको येशूलाई यहाँ राखे प्रभु भनेको व्यक्ति हुनुपर्छ। त्यसकारणले जब त्यो खालको समर्पणता आउँछ नि, प्रभु हाम्रो जीवनमा आउनुहुन्छ नि, त्यहाँ एउटा आनन्द हुन्छ, त्यहाँ आनन्द आनन्द छ। के भन्छ, प्रभुको घरमा के भने एउटा कोरस छ नि होइन, जहाँ आनन्द आनन्द, कति मजा लाग्थ्यो त्यो। मलाई पहिलाको याद आउँछ क्या, जवान हुँदा, मलाई थाहा छैन तपाईँहरूको के थियो, म जवान हुँदा हाम्रो भाउजूले त अलिक पछि देख्नु भएको होइन, अलिक सबैभन्दा बढी मलाई देख्ने उहाँ हुनुहुन्छ यहाँ। मेरो अलि जवानको बेलामा आराधनै मण्डली गएको थियो, सबैले माया गर्थ्यो भने, मलाई तपाईँले सबैले माया गर्छ, एकजना पनि मलाई मन नपर्ने मान्छे अहिले सम्झना छैन। अनि चर्चमा म आधा घन्टा अगाडि पुग्थेँ जहिले पनि, अनि मलाई त्यो त्यो प्रभु यहाँ आनन्द, अहिले पनि त्यो यस्तो भित्र गुन्जिराखेको छ त्यो, क्या परमेश्वरको उपस्थितिमा हुने आनन्द, किनभने परमेश्वरले साँच्ची नै हामीलाई त्यस्तो आनन्द दिनुहुन्छ। त्यसैले हामी युहन्ना 17 अध्यायमा प्रभु येशूले गर्नुभएको प्रार्थनाको सम्बन्धमा जसरी गएको 3 हप्ता र आज हेरिरहेको छौँ होइन, जब हामी प्रार्थना गर्छौँ हामीले के प्रार्थना गर्छौँ, त्यो कुरा प्रभुबाट हामी के जान्न चाहन्छौँ, त्यो कुरामा हामीले समर्पणता, त्यो प्रार्थनाको बारेमा विचार गर्दाखेरि हामीले यो कुरा विचार गर्नु पर्यो। त्यसैले युहन्ना 17:13 येशु प्रभुले भन्नुभएको छ, संसारमा हुँदाखेरि उहाँले यी कुरा बोल्नुभएको थियो ताकि उहाँको आनन्द हामीमा पुरा होस्। एउटा मिसिनेरीको बारेमा भन्न मन लाग्छ तपाईँलाई, मैले एउटा उदाहरण यहाँ राखेको छु, उसको नाम चाहिँ एडमिरम जटसन। कसैले नाम सुनेको छ एडमिरम जटसन? 1788 जन्मिनु भएको, 1850 मर्नु भएको होइन, सो 1813 हो के अरे उनी बर्मामा मिसिनेरी भएको अरे, उनी अमेरिकाका। अनि म बर्मामा धेरैचोटि गएको छु, अब त्यो भनेको झन् 200 वर्ष अगाडि होइन, 1813 भनेको त 200 वर्ष भन्दा पनि बढी भयो होइन, त्यस्तै हो मेरो दिमागले हिसाब गर्दाखेरि। बर्मामा आज पनि हामी काम गरिरहेछौँ, हाम्रो पनि मिनिस्ट्री छ त्यहाँ, 5 होम छ, अनि पास्टरहरू छन्। म त्यहाँ जानु गर्दाखेरि उहाँ तालिम दिइराखेको थिएँ, बाई द वे एकदम प्रेमी मान्छेहरू, एकदम असल मान्छेहरू त्यहाँ, मलाई धेरै माया लाग्छ त्यहाँको मान्छेहरू, तर आजकल जान सकेका छैन आर्मीको कारणले। तर जटसन जब त्यहाँ जान्छ, जटसनको बारेमा सानो कुरा म भन्न चाहन्छु, पहिलो अमेरिकन मिसिनरी जो बर्मामा उनी जाँदै थिए होइन, अनि त्यो बर्मामा जब उनी 1812 रहेछ त्यहाँ पुगेको, उनी पहिलोपटक बर्मा पुगेका थिए, त्यतिखेर हैजा छैन, 1812 उनी चाहिँ डुङ्गामा डुङ्गाम भए। जब उनी डुङ्गाबाट ओर्लिए, त्योभन्दा पहिला उनले न त बर्माको भाषा, अहिलेको जस्तो यो इन्टरनेटको जमाना छैन नि, अहिले त दुनियाँभरको भाषा घरमै बसेर सिक्न सक्नुहुन्छ, कल्पना गर्नुहोस् त 200 वर्ष अगाडि। तर यो मान्छेले किन बर्मा गएको थाहा छ? प्रभु येसु, प्रभु यहाँ उहाँको बोलावट, त्यस्तो धेरै मान्छेको बारेमा भन्न सक्छु। अनि यो मिसे त्यहाँ ओर्लिने बित्तिकै उसलाई न एउटा हलो भन्ने भाषा आउँछ, न नमस्ते भन्न आउँछ, न केही भन्न आउँछ, बर्मामा केही पनि भन्न आउँदैन। अनि जो मान्छे पहिलोचोटि भेट्छ एकजना मान्छेलाई उसले, अनि सिधै गएर अँगालो मार्छ। बस त्यति उसले त्यो प्रेम देखाउने एउटा, उसलाई सत्कार देखाउने एउटा माध्यम त्यही अँगालो मार। अनि त्यसपछि पछि थाहा पाउँछ भाषा त बोलेन केही। त्यसपछि त्यो जसले अँगालो मारेको थियो, जसलाई त्यो मान्छे आफ्नो घरमा गएर उसको श्रीमतीलाई के भनेछ थाहा छ? आज मैले मिस्टर ग्लोरी फेसलाई भेटेँ भन्दैछ। बुझ्नुहुन्छ? मिस्टर ग्लोरी फेस भनेको मतलब त्यो बर्मामा पुग्दाखेरि त्यो जटसन यस्तो महिमित थियो, किनभने ऊ त टोटल परमेश्वरमा समर्पित, केवल परमेश्वरको लागि जिउनु र मर्नुलाई तयार भएर त्यहाँ गएको थियो। उसको अनुहारमा त्यो परमेश्वरको महिमा चम्किराखेको थियो, अनि उसलाई मिस्टर ग्लोरी फेस। अनि त्यो पुरै एकान दुई कान मैदान भइसक्यो, तर त्यो जटसनलाई थाहा छैन कि के कुरा भइरहेछ। बुझ्नुहुन्छ जटसनको बारे? अनि जटसनले त्यहाँ कति परिश्रम गरे, आफ्नो श्रीमती पनि मर्यो, अनि पहिलो विश्वासी उसले यसु प्रभुमा पहिलो विश्वासी बप्तिस्मा दिने 7 वर्ष लाग्यो। 7 वर्ष कति धीरज होला त्यो मान्छे, होइन? 7 वर्ष तपाईँ डिसेम्बरसम्म एउटा मान्छे ल्याउने आज अनुग्रहले सम्झाउँदै थियो, मलाई खुसी लाग्यो। आई वन्ट टु सी। तपाईँलाई थाहा छ परमेश्वरमा तपाईँले साँच्ची नै विश्वास गर्नुभएको चाहिँ हुन्छ। हाम्रो एकजना आउनुहुन्थ्यो नि जोन मर्विन भन्ने, उहाँले कोरियन भाषामा एउटा शब्द भन्नु, कसलाई याद छ? मिसुमिदा, याद गर्नु? म विश्वास गर्छु, कोरियनहरूले त्यसो भन्छ अरे, होइन? मिसुमिदा। त्यस कारणले तपाईँले विश्वास गर्नुभयो भने त्यो कुरो हुन्छ नि, बाइबलमा त त्यही कुरो लेखेको छ, तपाईँले विश्वास गर्नुभयो हुनु। त्यसैले तपाईँले एउटा विश्वासी एउटा मान्छे ल्याउँछु भनेर कल्पना गर्नु, तर विश्वास चाहिँ गर्नुभएको छ, त्यो कुरा हो। त्यसैले यो महिमाको कुरा गर्दै गर्दाखेरि परमेश्वरले तपाईँ र मेरो जीवनमा चाहिरहनु भएको कुरा के हो भने, उहाँसँगको सम्बन्ध र सङ्गतिबाट हाम्रो मुहारमा परमेश्वरको महिमा चम्कोस्, त्यसरी परमेश्वरको आनन्द, त्यसरी जसको साँचो रूपमा परमेश्वरसँग सम्बन्ध हुन्छ नि, परमेश्वरको आनन्द उसको जीवनमा हुन्छ, अरू मान्छेले देख्छ, अरू मान्छेले देख्छ। त्यसैले अनि यस्तो कसरी हुनसक्छ, यसको सम्बन्धमा धेरै कुराहरू हामी हेर्न सक्छौँ। अनि पुरानो नियममा नेहेमियाको पुस्तकबाट तपाईँले मैले अलिकति अघि कुरा गरेको थिएँ, हामी त्यो कुरालाई अलिकति हेर्छौँ, कसरी नेहेमिया परमेश्वरको बोलावटमा जेरुसलेमको पर्खाल भत्किएको थियो, वरिपरिका शत्रुहरूले इजरायली भनेको चाहिँ यहुदी जाति त्यतिखेरका अब्राहमका सन्तान एकदम उनीहरूलाई चाहिँ आक्रमण गर्न खोजिरहेको थिए, अनि नेहेमिया चाहिँ अर्कै देशमा के भन्छ त्यसलाई राजाको खाना चाख्ने समथिङ के थियो उसलाई, अनि त्यहाँ त्यसको बारेमा नेहेमियामा पुरै छ। उसले प्रार्थना गर्छ, आफ्नो मालिकलाई अनुमति लिन्छ, अनि त्यसपछि सबै कुरा बोकेर जान्छ। अनि वास्तवमा नेहेमियाले दिएको लिडरसिप, उसले गरेको कामको बारेमा धेरै बाइबलमा हामी सिक्न सक्छौँ। अब यसो भन्दै गर्दाखेरि नेहेमियाको कुरा, पुरानो नियम हेर्नै हेर्दै गर्दाखेरि तपाईँ अघि साधु सुन्दर सिंहको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो, अनि म तपाईँलाई साधु सुन्दर सिंहको बारेमा एक दुईवटा कुरा भन्न चाहन्छु, उसको जीवनको आनन्दको सम्बन्धमा। है, साधु सुन्दर सिंह एउटा किताब भर्खरै पढेको छु मैले, साधु सुन्दर सिंहको, मसँग छ यहाँ, होइन? मैले एउटा विचार गरेको छु, म यहीँ हुँदाखेरि 15-20वटा किताब ल्याएर एउटा कोठामा लाइब्रेरी सुरु गर्ने, अनि तपाईँहरूलाई चाहिँ त्यो किताब, त्यो किताबको पैसा पर्छ, एउटा कापी राख्छौँ त्यहाँ, तपाईँले एउटा किताब लानु, सबै नेपालीमा, अङ्ग्रेजी पढ्नेलाई पनि अङ्ग्रेजी पनि राखिदिन सक्छु, तर त्यहाँ तपाईँको नाम लेखेर लैजानुहोस्, अनि पढिसकेर फर्काएर त्यहाँ फेरि मेट्नुहोस्, अर्को लान्छ। तपाईँले घरमै राख्न चाहनुहुन्छ भने त्यसको पैसा कति छ त्यति तिरेर लानुहोस्, अनि अर्को किनेर राख्छ। तपाईँलाई थाहा छ यो यो किताबहरू, बायोग्राफीहरू, मान्छेको जीवनी पढेर हामीलाई कति आशिष हुन्छ, म त कमसेकम यो केही न केही पढिराखेको हुन्छु, होइन? त्यसले धेरै मलाई उत्साह हुन्छ, किनभने ती व्यक्तिहरू परमेश्वरका जनहरू कसरी परमेश्वरले चलाउनु भयो उनीहरूको विश्वासको बारेमा। अनि यो साधु सुन्दर सिंहको कुरा गऱ्यो भने यो मान्छेको त केही पनि थिएन, जुत्ता पनि नलगाउने, आफ्नै चोइसले। उसको सबभन्दा बढी के थियो भने उसको एउटा स्याफ्रोन क्लोथ्स भन्छ, उसको चाहिँ अब त्यो साधुहरू लाउने त्यो गेरु वस्त्रहरू कस्तो खालको, एउटा कमिज हुन्थ्यो अनि एउटा चाहिँ ब्लाङ्केट मन्नी, अनि त्यति। अनि कोही मान्छे बाटोमा फेरि धेरै दुःख पाएर उसलाई माग्यो भने त्यही ब्लाङ्केट दिन्थ्यो, फेरि त्यो पनि हुँदैन थियो, कहिलेकाहीँ कठ्याङ्ग्रेर त्यसै गरी सुत्थ्यो। त्यस्तो किसिमको हो साधु सुन्दर सिंह। उसले कति ठाउँमा, त्यो किताबमा मैले के पढेको छु भने ऊ त यतिचोटि तिब्बत पुग्यो, यतिचोटि नेपालको चाहिँ इलाममा, उसले इलाममा इलामको मार्केटमा आएर धेरैचोटि सुसमाचार सुनाएको छ उसले, अनि त्यहाँ झेलखानमा पनि परेको छ। अनि उसलाई जुगा पनि त्यहाँ जुगा पुरै हालिदिएर नाङ्गै बनाएर पुरै साङ्लाले बाँधेर के गरेको सबै कुराहरू रियल उसले आफैले भनेको कुराहरू छन्, होइन? अनि अनि एकदम उसले सुसमाचार प्रचार गरेर मान्छेलाई विश्वासमा ल्याएको कति। अनि पछि चाहिँ साधु सुन्दर सिंह है, उसले धेरै पढाइ पनि थिएन खासमा, तर मेहनत गरेर 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 पश्चिमी देशहरू अमेरिका, बेलायत, फ्रान्स, जर्मनी सबै ठाउँ पुगेका छौ, न्युजिल्यान्ड, अस्ट्रेलिया, यो के अरे जापान सबै ठाउँ घुमेका छौ, श्रीलङ्का, सिङ्गापुर सबै ठाउँ गएर अङ्ग्रेजीमा प्रचार गर्नलाई उसले अङ्ग्रेजी सिकेर प्रचार गरेका छ। सबै किताबहरू छन् उसको बारेमा, मसँग थुप्रै किताब छ उसको। तर मलाई किन त्यो मनपर्छ भने नि, कुनै मान्छे जसले परमेश्वरलाई प्रेम गर्छ नि, त्यो प्रेमको परिणाम चाहिँ त्यस्तो देखिन्छ। अब सबै साधु सुन्दर सिंह हुने बोलावट छैन होला, तपाईँहरू मेरो छोरछोरी छ, हामीलाई सबै कुरा बनाउनु पर्छ, तर हृदयमा ख्रिस्टलाई राखेर रा, कमसेकम तपाईँले तपाईँको समय 24 घन्टाको 10% चाहिँ परमेश्वरलाई दिनुभयो भने परमेश्वरको शक्तिको चमत्कार तपाईँले देख्नुहुन्छ। यो साधु सुन्दर सिंहको बारेमा अलिकति उसको आनन्दको कुरामा यहाँ लेख्न चाहन्छु, है त? साधु सुन्दर सिंह एक भारतीय नागरिक थिए, यो सबैलाई थाहा छ, तर नेपाल र तिब्बत सुसमाचार सुसमाचारको लागि खुला हुनुभन्दा पहिले साधु सुन्दर सिंहले नेपाल र तिब्बतका मानिसहरूका लागि बोझ लिएका थिए। नेपालमा आफूले गरेको प्रयासबारे उनले गरेको एउटा घटना यहाँ प्रस्तुत गरिएको छ। अब यो साधु सुन्दर सिंहले म यहाँ भन्दैछ के भन्छ, म त्यो दिन सम्झन्छु जब म नेपालमा सुसमाचार प्रचार गर्न चाहन्थे, मानिसहरू उनीहरूको आफ्नो धर्मको विरुद्धमा केही भनेको सुन्न रुचाउँदैन थिए। तिनीहरूले भने, अब त्यतिखेरका नेपालका मान्छेहरूले भने, तिमीहरू हाम्रा राजाको अनुमति बिना यहाँ आएका हौ? अनि साधु सुन्दर सिंहले जवाब दिएर के भन्छन्, निश्चय नै मैले तपाईँको राजाबाट होइन। अब यहाँ हेर्नु साधु सुन्दर सिंहले के भन्छ, तर राजाहरूका राजाबाट अनुमति लिएर आएका छु। के तपाईँलाई थाहा छ तपाईँको हृदयमा रहनुहुने राजाहरूका राजा हुनुहुन्छ? हरेक पटक तपाईँलाई राजाहरूको राजाले तपाईँलाई भन्दै हुनुहुन्छ कि तँसँग मेरो सन्देश छ जसले मान्छेलाई मृत्युबाट जीवन दिन सक्छ, तर तपाईँहरू मेरो वरिपरिको मान्छे मरि नै राखेका छन् प्रियहरू। त्यही कारणले प्रार्थना गर्नु पर्यो, तपाईँ दिनदिनै प्रार्थना गर्नुहुन्छ, खोइ काम आज्ञा पालन गर्नुपर्छ। प्रार्थना भनेको त काम गरिसकेर गर्ने कुरा हो, बुझ्नुहुन्छ? जतिजना प्रार्थना गर्दै हुनुहुन्छ नि, तपाईँको काम पनि विचार गर्नुहोस्, नत्र भने ढोङ्गी हो, केही काम छैन प्रार्थना। त्यही कारण म भन्न चाहन्छु त्यो कुरा। अनि त्यसपछि यहाँ के छ, सिंहले जवाब दिन्छन् के, राजाहरूको राजाबाट अनुमति लिएको छु। तिनीहरूले भने, ती अफिसरहरूले, ठिक छ, यदि तपाईँको राजाले तपाईँलाई पठाउनु भएको छ भने हामी हेर्छौँ कि उहाँले तपाईँलाई कसरी बचाउन सक्नुहुन्छ। अनि तिनलाई झ्यालखानमा राखियो, तर तपाईँले पढ्नुभयो भने पहिलोचोटि चाहिँ उसलाई झ्यालखानमा नआएर पठाइदिन्छ क्या, पहिला झ्यालखान राख्नु खोज्छ त्यसपछि पठाइदिन्छ, किनभने यो मान्छे राखेर बेकारमा झ्यालखानको अरू मान्छेलाई पनि यसले बिथोल्छ भनेर, त्यो किताबमा चाहिँ त्यो सबै कुरा छ। त्यसपछि उसलाई फेरि परमेश्वरले त्यो सुसमाचार प्रचार गर्ने जोस दिनुहुन्छ, ऊ डराउँदैन नि साधु सुन्दर सिंह, त्यहाँ गएर यो प्रभुको बारेमा नजानेको मान्छेलाई सुसमाचार बुझाउने, फेरि कसैलाई कर्का पनि गर्दैन, उसले क्लियर भन्छ कि येशु ख्रिस्ट मान्छेलाई उद्धार गर्न संसारमा आएर मरेर पौडी उठ्नु भयो, उहाँले दिएको जीवनको अन्त हुँदैन, उसले स्पष्ट पार्ने त्यति मान्छेले बुझेपछि विश्वास गर्थे, किनभने ऊ त सँगसँगै यससँगै हिँडेको थियो नि। अनि त्यसपछि यहाँनिर के छ, तिनलाई झ्यालखानामा राखियो र तिनका खुट्टामा ठिङ्गुर लगाइयो। तिनी हिँड्न पनि नसक्ने थिए किनभने तिनका हात र खुट्टाहरूमा नेल लगाएका थिए। तिनीहरूले तिनका सबै लुगाहरू फुकाले ताकि तिनी पुरै नाङ्गे भए। त्यसपछि तिनीहरूले उनको रगत चुस्न तिनको शरीरभरि जुगाहरू लगाइदिए। तर त्यहाँ त्यो मैले जुन अङ्ग्रेजीमा किताब पढाएको छ नि त्यसमा त एक बाल्टी जुगा ल्याएर उसको पछाडि खनाइदिएको छ क्या, उसको हात पनि बाँधेको छ, जुगाले टोकिरहेको छ, उसलाई यस्तो कष्ट भएको छ कि उसले जिब्रो टोकेर बसेको छ। अनि उसले त्यसपछि के विचार गर्छ, एकैछिनमा परमेश्वरको आनन्दको अनुभव गर्छ उसले एकैछिनमा। भन्नुहोस् त यो रियल, तपाईँ कल्पना गर्नुहोस्। अनि भन्छन्, उनी भन्छन्, सुरुमा त गाह्रो हुन्थ्यो, पहिलो आधा घन्टाको लागि यो गाह्रो थियो, मेरो स्वर्गीय पिताले मलाई एकैचोटि मद्दत गर्नु भएन, तर ममा एउटा अद्भुत शक्ति आयो र उहाँको उपस्थितिले मेरो कारागारलाई स्वर्गमा परिणत गर्यो। मलाई गीत गाउन आउँदैन तर त्यति बेला म चुप लागेर बस्न सकिनँ। सतावटको बिचमा मैले प्रशंसाका भजनहरू गाउन थालेँ, अद्भुत भजनहरू। त्यसपछि तिनीहरू आए भनेको थियो, ती अफिसरहरू, ती सिपाहीहरू, पुलिसहरू आए र भन्न लागे, तिम्रो राजाले तिमीलाई कसरी मद्दत गर्न सक्छ, तिमी अझै झ्यालखानामा छौ र उहाँले तिमीलाई बचाएको छैन। तर साधु सिंहले भने, उहाँको अनुग्रहले म स्वतन्त्र छु, मलाई आत्माको शान्ति छ, तिमीहरूले यो शान्ति पाएका छैनौ। तिनीहरूलाई त्यो कुरा भनिरहेको छन्। झ्यालखानमा एकजना मानिस थिए त्यही झ्यालखानमा जसले मर्कुसको सुसमाचार पढेका थिए र त्यसलाई उनले च्यातेका थिए। एक्चुअली अर्को ठाउँमा त्यो लेखेको छ। अनि उनले भने, तपाईँको आफ्नो धर्म गुमाउनु भएको छ र तपाईँ हामीलाई पनि बिगार्न चाहनुहुन्छ, ख्रिस्टमा एउटा जीवित शक्ति छ जसले मेरो झ्यालखानालाई स्वर्गमा रूपान्तरण गर्न सक्छ भनेर, अनि भनेर त्यो मान्छेले बुझे। मैले यो अनुवाद गर्न बिगारेँ अलिकति, तर तपाईँले कुरा बुझ्नुहोस्। तब मानिसहरू राज्यपाललाई, भनेपछि त्यहाँको गभर्नरलाई यसो भन्न गए, तिनलाई झ्यालखानामा हाल्नुको अर्थ के हो? पहिला प्रचार गर्दा कसैले पनि उनलाई ध्यान दिएका थिएनन्, अहिले तिनी झ्यालखानामा छन् र धेरै मानिसहरू उनको कुरा सुन्न आउँछन्। राज्यपालले भने, उसलाई बाहिर आउन देऊ, ऊ पागल छ, त्यहाँ नराख, किनभने अरूलाई पनि बिगार्ने भयो नि। अनि त्यसपछि के छ, सुसमाचार च्यात्ने मानिस आएर भन्यो, एउटाले चाहिँ सुसमाचार च्यातेको थियो, त्यसपछि आएर भन्यो त्यो हाकिमले जो पागल भनेको छ, त्यसपछि के पागल मानिस यसरी खुसी हुन सक्छ? यदि कुनै पागल मानिसलाई यस्तो आनन्द छ भने म पनि पागल हुन चाहन्छु र म मात्र होइन सारा संसारलाई पनि, यस्तो आनन्द पागलमा छ भनेदेखि म पनि पागल हुन चाहन्छु। त्यसले यहाँनिर तपाईँले साधु सुन्दर सिंह, तपाईँ र मेरो सबभन्दा ठुलो चिन्ता आज के हो? हामी गरिब छौँ, हाम्रो दुःख छ, हाम्रो सतावट छ, हामी अभावमा छौँ। तर साधु सुन्दर सिंहलाई के छ? परमेश्वरको उपस्थिति, त्योभन्दा अर्को केही छैन। अनि ऊ त्यो आनन्दले भरिएको छ, अरू मान्छेले देखिरहेको छ। अघि ग्लोरी मिस्टर गोले ग्लोरी फेसको बारेमा कुरा गर्नुभयो नि, होइन, सुन्नुभयो। वास्तवमा तपाईँ र मलाई मान्छेले देख्दाखेरि, तपाईँ र मेरो जीवन देखेर तपाईँ र मेरोमा आनन्द देख्नुपर्ने, तपाईँ र म भित्र सङ्कोच छ, चिन्ता छ, फिक्री छ, अझ यस्तो छ कि पाप कतिवटा कुराहरू नगर्नुपर्ने, लोभले स्वार्थले त्यो कुरा गर्नु पुगेको छ, कहिलेकाहीँ घमण्ड, ईर्ष्या, डाह, त्यो कुराको कुरा छ। त्यसले के हुन्छ, हामी विश्वासी भइसकेका मान्छेहरूलाई पनि धेरै किसिमको बोझ आउँछ, हामी त्यसमा अल्मलिन्छौँ। अनि त्यस्तो अवस्थामा तपाईँले परमेश्वरको आनन्द कसरी देखाउन सक्नुहुन्छ? परमेश्वरको आनन्द जब तपाईँ र मेरो जीवनमा हुन्छ, मान्छेले त्यो देख्न सक्छ, परमेश्वरको आनन्द। त्यसैले परमेश्वरको आनन्दले भरिपूर्ण हुने कुराको लागि हामीले प्रार्थना गर्नुपर्छ। त्यो भरिपूर्ण हुने कुरा भनेको चाहिँ परमेश्वरको उपस्थितिले भरिपूर्ण हुने कुरा, किनभने साधु सुन्दर सिंह त नेल लगाएर जुकाले खाएर बसेको झ्यालखानभित्र अचानक स्वर्गमा परिणत हो, किनभने परमेश्वरको उपस्थिति उसले थाहा पाए र उसले प्रशंसा गर्न थाले। त्यस कारणले तपाईँलाई अलिकति, अब आज पनि टाइम धेरै गइसक्यो होइन, कति छिटो जाँदो रहेछ, नेहमियाको कुरा त सुरु नै गरेको छैन, अब सरसर्ती यो कुरा बिचको केही नलागिकन तपाईँलाई म भन्न चाहन्छु, नेहमिया वास्तवमा नेहमियाको 8 अध्यायमा तपाईँले हेर्नुभयो भने नेहमिया 8 अध्यायमा इजरायलीहरूको अवस्थाको बारेमा त्यहाँ लेखिएको छ। सायद तपाईँ मेरो अवस्था यो इजरायलीको अवस्था पनि हुनसक्छ कतिचोटि, होइन? अब 8:9 के छ? नेहमिया यहाँ मैले राखेको छैन, यसमा नेहमिया छैन। Do I have name in here? No. स्लाइडमा हाल्नु बिर्सेछ। नेहमियाको चाहिँ जो राज्यपाल थिए एज्रा, नेहमिया चाहिँ त्यहाँनिर के भन्छ त्यसलाई, राज्यपाल भनेको चाहिँ गभर्नर भन्छ, होइन? अनि एज्रा चाहिँ पुजारी, अनि एज्रा पूजा शास्त्री थिए। शास्त्री भनेको चाहिँ फरिसी शास्त्री पण्डित जस्तो, होइन? परमेश्वरको वचनको सेवा गर्ने, अनि मानिसहरूलाई निर्देशन गरिरहेका लेबीहरू गरिरहेका लेबीहरूले सबै मानिसहरूलाई भने, यो दिन तिमीहरूको परमप्रभु परमेश्वरको निम्ति पवित्र दिन हो, उदास नहो अनि विलाप नगर, किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए। अब यहाँनिर मुख्य कुरा चाहिँ के नेहमियामा 8 अध्यायमा भन्नु खोज्छ, तपाईँले 1 पददेखि पढ्दै गर्नुभयो भने चाहिँ तपाईँले के देख्नुहुन्छ भनेदेखि, सुरुमा चाहिँ ती इजरायलीहरूले परमेश्वरको वचन बुझेका थिए, परमेश्वरको आज्ञा पालन गरेका थिए, उनीहरू एकदम परमेश्वरबाट टाढा थिए। जब नेहमियाको जीवनको कुरा यो घटना यहाँ लेखिएको छ, वास्तवमा यो घटनामा नेहमिया पर्खाल मात्र बनाउनु होइन, मानिसहरूलाई पनि बनाउनलाई, उनीहरूलाई पनि परमेश्वरमा खडा गर्नलाई, परमेश्वरमा सुधार्नलाई आएका थिए। परमेश्वरको बोलावट चाहिँ इजरायलीहरूलाई बनाउनलाई परमेश्वरले नेहमियालाई प्रयोग गर्नुभएको थियो। अनि कारण के थियो भने, यहुदीहरू प्राय तिनीहरूको जीवनभरि परमेश्वरको वचनबाट टाढा भएका थिए। त्यस कारण यहाँ हाम्रो जीवनमा पनि अहिले जति परमेश्वरको वचन हामी पढ्न छोड्छौँ, सङ्गति जान छोड्छौँ, हामी पनि इजरायलकै जस्तो अवस्थामा पुग्छौँ। प्राय सबै जसो मानिसहरूले बाहिर कहिल्यै परमेश्वरको वचन बुझेका थिएन, सुनेका थिएन, अनि ती मानिसहरूले परमेश्वरको हृदय कस्तो छ त्यस प्रकारले तिनीहरूले जिउनुपर्ने कुरा परमेश्वर चाहनुहुन्छ भनेर बुझेका पनि थिएन। उहाँको सेवा गर्नेले उहाँलाई चिनेको उहाँ चाहनुहुन्थ्यो। एक दिन यो ढोका बन्द गरिदियो, इट जस्ट बदर्स मी। बुढेसकालमा कति कुरा याद गर्नुपर्छ, होइन? त्यो हावाले मेरो घाँटीमा गएर छोइसकेको हुन्छ क्या, त्यस्तो हुन्छ तपाईँलाई। उमेर मात्र अलिकति हुनु दिनुहोस् न, हुन त अब यहाँ कतिजनाको अगाडि म त्यति बुढो त होइन होला। एनिवे थ्याङ्क यू। त्यसैले यहाँनिर के छ, एक दिन उनीहरू आएर मानिसहरूलाई परमेश्वरको वचन उच्च स्वरले पढे। नेहमिया आइसकेपछि त्यहाँको एज्रा ती सबैले उनीहरूलाई चाहिँ त्यहाँ जम्मा गरे। तपाईँले 1 पददेखि पढ्दै जान सक्नुहुन्छ, 8 अध्याय। उच्च स्वरले पढे र जब मानिसहरूले परमेश्वरको वचन सुने, उनीहरू अचम्भित भए, भन्न लागे, हामीले सबै बिगारेछौँ, हामी त परमेश्वरकोबाट टाढा रहेछौँ, हराइरहेका छौँ, हाम्रो जीवन त खत्तम रहेछ, होइन? हामीले यी सबै कुरा गलत बाटोमा गएर हामी सबै कुरा गुमाएका रहेछौँ। मानिसहरू त्यतिखेर पश्चातापी भएछन्। परमेश्वर हामी कस्तो भएको चाहनुहुन्थ्यो र हामीले के गरेको चाहनुहुन्छ चाहनुहुन्थ्यो हामी त्यसको एक छेउसम्म पनि रहेनछौँ भनेर यी मानिसहरूले, तपाईँले त्यो 8 अध्यायमा पढ्न सक्नुहुन्छ। अनि ती सबै कुरा बुझेर उनीहरू अचम्म हुन्छन्। यस अघि के भएको थियो भन्ने नेहमिया 8 को कुराहरू हामीले त्यहाँनिर सुरुमा सो 1 पददेखि तपाईँले यही कुरा देख्नुहुन्छ। जब एज्राले पुस्तक खोले, त्योभन्दा अगाडि के छ भनेदेखि, ती मानिसहरू सबै एउटा मान्छे जस्तै गरी त्यहाँ त्यहाँ के भन्छ, स्त्री र पुरुषहरू त्यहाँ उपस्थित थिए, सबै एकजना मान्छे बस्या जस्तो। भनेपछि तिनीहरूको ध्यान एज्राले पढ्न लागेको पुस्तकमा थियो। एज्रा त्यहाँ सबभन्दा अर्को ठाउँमा बसेर उसले पढेको कुरा सबैले देख्थ्यो। अनि जब एज्राले त्यो पुस्तक पढिरहेका थिए, ती मानिसहरूले ध्यानले सुनिरहेका थिए। अनि एज्राले सुरुमा के भने, परमप्रभु महान परमेश्वरको प्रशंसा गरे। एज्राले सबैले आमिन आमिन भने। त्यसपछि तिनीहरूले आफ्ना शिर निहुराएर परमप्रभुको सामुन्ने विनम्र भएर दण्डवत गरे। त्यसपछि व्यवस्थाको पुस्तकको सबै कुराहरू बुझाइ हो। आठ पद तपाईँले हेर्नुभयो भने तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तक राम्ररी पढेर त्यसको अर्थ मानिसहरूले बुझ्ने सक्ने गरी बुझाइदिए। जब ती सबै कुरा मानिसहरूले बुझे त्यसपछि नौ पद नेहेमिया आठमा आउँछ, जो राज्यपाल थिए त्यहाँनिर नेहेमिया अनि एज्रा अनि शास्त्री अनि उनीहरूलाई त्यहाँ निर्देशन गरिएको लेबीहरूको सबै त्यहाँनिर के भन्छ यो दिन, त्यसपछि त्यहाँनिर उनीहरूले भन्छन् लेबीहरूले भन्छ यो दिन तिमीहरूको परमप्रभुका निम्ति पवित्र दिन हो, उदास नहो किनकि विलाप नगर, किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए। ती वचनहरूले ती मान्छेहरूलाई कायल बनाएको थिए, तिनीहरू आफ्नो पाप र आफूले गुमाइरहेको कुराको लागि रोइरहेका थिए। तपाईँले नौ पदमा यो देख्नुहुन्छ। सो प्रभुको निम्ति पवित्र दिन किन थियो त्यो दिन? किनभने त्यो दिन परम प्रभुको वचन उनीहरूले सुनेका थिए, परमेश्वरको वचन सुनेर तिनीहरू आफ्नो हृदयमा चूर्ण भएका थिए, परमेश्वरको वचनमा ती इजरायलीहरूले पुरा ध्यान दिएका थिए, अनि प्रभुको निम्ति उनीहरूमा अब प्रेम बढेको थियो, परमेश्वरप्रति आदर र परमेश्वरको महिमा गर्न थालेका थिए, प्रभुले उनीहरूको अवस्थालाई अब ग्रहण गर्नुभएको थियो, उनीहरू नम्र भएर उहाँको अघि दण्डवत गरेका थिए, तिनीहरूको आफ्नो धार्मिकताले ती सबै कुरा भएको थिएन, किनभने ती मानिसहरूसँग धार्मिकता थिएन, उनीहरू कुनै पनि तपाईँहरू म पनि धार्मिकता छैन, कहिले पनि हामी हाम्रो धार्मिकताले परमेश्वरको अगाडि ग्रहण योग्य हुने होइन, उहाँको अनुग्रहले हो, उहाँको दया प्रेमले हो, उहाँ हामीलाई सधैँ ग्रहण गर्न चाहनुहोस् तर हामी चुनो भएर उहाँको अगाडि जानुपर्छ। प्रभुप्रतिको प्रेम उहाँले स्वीकार गर्नुभयो ती इजरायलीहरूको, उनीहरूले फेरि प्रभुमा ध्यान लगाउँदै थिए, उहाँमा आशा गर्दै थिए, उहाँमाथि विश्वास गर्दै थिए, तिनीहरूको हृदय उहाँप्रति समर्पित भएको थियो, अनि तिनीहरूको सबै कुरा प्रभुले गर्नु ग्रहण गर्नुभएको। त्यसैले हामी नेहेमिया आठको दसमा यस्तो कुरा पढ्छौँ, उसले तिनीहरूलाई भने आऊ अनि मिठो भजन गाउँ र स्वादिष्ट दाखरस पिउँ, अनि तिमीहरूलाई भाग पाऊ जसले पठाऊ जसले तयार गरेका छैनन्, किनभने यो दिन हाम्रो मालिकको निम्ति पवित्र छ, मालिक भनेको चाहिँ परमेश्वर होइन, अनि उदास नहो किनभने परमप्रभुमा आनन्द नै तिम्रो शक्ति हो। वास्तवमा अङ्ग्रेजीमा द जोय अफ द लोर्ड इज माई स्ट्रेन्थ भन्ने यही पद हो जुन चाहिँ हामीले भजनमा गाउँछौँ, परम प्रभुको आनन्द नै हाम्रो बल हो। अर्को बाइबलमा हामीले परम प्रभुको आनन्द नै तिमीहरूको बल हो भनेर पढ्दछौँ। यो दिन परम प्रभुको निम्ति पवित्र दिन हो किनभने परम प्रभुको आनन्द नै तिम्रो बल हो। जब मानिसहरू परमेश्वरमा समर्पित भएर पश्चतापी भएर उहाँलाई ग्रहण गरेर उहाँमा समर्पित हुन्छन् त्यो दिन हरेक व्यक्ति जो समर्पित हुन्छ उसको लागि परम प्रभुको निम्ति पवित्र दिन हो। यो कुरा पहिला सुन्नु, यो परम प्रभुको जय द जय अफ द लोर्ड इज माई स्ट्रेन्थ त्योभन्दा अगाडि सुन्नुभएको छ। यो कतिजनाले भजन गाउनु भएको छ होला, तर परमेश्वरको आनन्द तपाईँहरू ममा कतिखेर पुरा हुन्छ, जतिखेर तपाईँहरू मेरो भित्रीदेखि बाहिरसम्मको सम्पूर्ण खराबी सम्पूर्ण दुष्टता सम्पूर्ण पापबाट हामी पवित्र हुन्छौँ जो परमेश्वरले गर्नुहुन्छ। के भइराखेको थियो परमेश्वरको वचन पढिएको थियो होइन, त्यहाँ के भइरहेको थियो भने विचार गर्दाखेरि त्यो परमेश्वरको वचनबाट तिनीहरूमा चूर्णता आएको थियो र उनीहरूले पश्चाताप गरेर परमेश्वरलाई महिमा गर्दै थिए, त्यसैले उनीहरू प्रभुप्रतिको अनुग्रह र निगाह उनीहरूमा आएको थियो। जब परमेश्वरको क्षमा हामी चूर्ण हुन्छौँ हामी उहाँको क्षमा पाउँछौँ। अस्ति हामीलाई डक्टर चार्ल्सले के भन्दै थियो, परमेश्वर सेकेन्ड चान्सको परमेश्वर, फेरि पनि मौका दिने, गल्ती गरे पनि फेरि फर्केपछि परमेश्वरले मौका दिनुहुन्छ, फेरि फर्किने विचारले फर्क्यो भने चाहिँ काम लाग्दैन है। फेरि कहिलेकाहीँ यो कुरालाई मान्छेले बढी प्रयोग गर्छ, फेरि पनि गर्ने फेरि पनि फर्किने फेरि पनि, त्यस्तो होइन, साँच्चै आउनुपर्छ र परमेश्वरले मौका दिनुहुन्छ, किनभने परमेश्वरको फेभर भन्छ अङ्ग्रेजीमा ग्रेस अथवा मर्सी, त्यो तपाईँ र मेरो लागि निरन्तर छ, किनभने परमेश्वर प्रेम हुनुहुन्छ, उहाँको स्वभाव नै प्रेम हो, उहाँ अनुग्रही हुनुहुन्छ, त्यो उहाँको एउटा चरित्र हो परमेश्वर, किनभने उहाँ परमेश्वर हुनुहुन्छ, उहाँको अनुग्रह निगाह र उहाँको कृपाले गर्दाखेरि तपाईँ र मेरो सबै कुरा क्षमा हुन्छ, अर्थात् उहाँको उपस्थितिमा जो हुन्छ ती सबै कुरा उनीहरूमा आउँदछ, जसले गर्दाखेरि चाहिँ उनीहरूको पल चाहिँ परमेश्वरको आनन्द हुन्छ। परमेश्वरसँग सम्बन्धमा आउने कुरा जब सम्बन्धमा हुन्छ त्यहाँ बल हुन्छ, किनभने त्यहाँ आफ्नो बल होइन परमेश्वरको बल हुन्छ। परमेश्वरको आनन्द हामीमा आउनु चाहिँ यो सबै कुराबाट हामी पश्चातापी भएर मात्रै आउँछ। अनि हुनसक्छ तपाईँ र मेरो जीवन आज विचार गऱ्यो भने तपाईँले आफैलाई जाँच्नुभयो भने आउनुहुन्छ त्यो परमेश्वरको आनन्द, उहाँसँगको सम्बन्ध, कि तपाईँमा कति कुराहरू चाहिँ चिन्ताको होइन, यो चाहिँ मैले ठिक गरेको छैन, यहाँ चाहिँ म ठिक छैन, तर तपाईँ र मलाई घमण्डले, लोभले, कुनै स्वार्थले कति कुराहरूमा हामीलाई सही हुन दिया छैन, परमेश्वरको अगाडि आउन सक्नुहुन्छ किनभने उहाँले हामीलाई अनुग्रह गर्नुहुन्छ। अनि एउटा कुरा तपाईँलाई म भन्न चाहन्छु, यहाँनिर हामी परमेश्वरको आनन्द पुरा गर्ने सम्बन्धमा यहाँ युहन्ना 1:1-5 अथवा 4 यहाँनिर यस युहन्नाले यो सन्देशको बारेमा भन्छन्, जीवनको त्यस वचनको विषयमा जो सुरुदेखि थियो, जो अहिले सुनेका छौँ, जो हाम्रै आँखाले देखेका हामीले देखेका छौँ, जो हामीले हेऱ्यौँ र हाम्रो हातले छोयौँ, यीशु प्रभुको बारेमा भनिरहेको छ यहाँनिर। त्यो जीवन प्रकट भयो र हामीले देख्यौँ र हामी गवाही दिन्छौँ, युहन्नाले गवाही दिइरहेको भनेको चाहिँ त्यसको बारेमा बाँडिरहेको छ, साक्षी दिइरहेको छ, प्रमाण दिइरहेको छ कि तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौँ जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। 3 हामीले जे गरेका र सुनेका छौँ सो हामी तिमीहरूलाई सुनाउँछौँ। अब यहाँनिर सुन्नुहोस्, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्, हाम्रो सङ्गति पिता र पुत्र येशु ख्रिस्टसँग छ। त्यसकारणले हामी परमेश्वरको सङ्गतिमा आउने कुरा नै उहाँको आनन्दमा हुने कुरा हो। जसको परमेश्वरसँग सम्बन्ध छ त्यहाँ परमेश्वरको आनन्द छ, जोसँग परमेश्वरको आनन्द छ त्यहाँ परमेश्वरको मद्दत छ, भनेको चाहिँ अनुग्रह छ। अनुग्रह भनेको चाहिँ परमेश्वरबाट आउने मद्दत हो, उहाँको निगाह भनेको चाहिँ उहाँबाट आउने, उहाँले काम गर्नुहुने, उहाँले दिनुहुने सुरक्षा, उहाँले दिनुहुने आशिष, सबै कुरा भयो। अनि तपाईँलाई यहाँनिर 14 पढ्न चाहन्छु, त्यो 4, पहिले हुने 1 हामी यी कुराहरू यस हेतुले लेखिरहेका छौँ कि हाम्रो आनन्द पूर्ण होस्। यहाँ त्यही शब्द अघि तपाईँलाई मैले युहन्ना 17:13, ताकि तिनीहरूमा मेरो आनन्द पुरा होस्। अनि यहाँ युहन्नाले के गर्यो, यसु प्रभुको आनन्द उनीमा थियो, अब त्यो आनन्द तिमीमा होस्, त्यो पूर्ण होस्। त्यसकारण हामी परमेश्वरको आनन्दमा आउने कुरा भनेको चाहिँ परमेश्वरको सम्बन्धमा चाहिँ संसारलाई त्यागेर येशुको सन्देशलाई जब हामी विश्वास गर्छौँ होइन। एउटा कोट मलाई पढ्नु मन लाग्यो, यो चाहिँ मसँग छैन कि क्या हो, साधु सुन्दर सिंहले अर्को कुरा एउटा भनेका छन्। आई डोन्ट नो इफ आई राइट द्याट हियर, ओ या, इङ्ग्लिसमा छ, इट इज इजी टु डाई फर क्राइस्ट, इट इज हार्ड टु लिभ फर हिम। उसले चाहिँ त्यसो भने येशुको लागि मर्नु सक्दो छ, तपाईँहरू म मर्न तयार छौँ। परमेश्वरले कतिजनालाई त्यस्तै बोलावट दिनुहुन्छ, किनभने चेलाहरूमध्ये एउटाले धोका दियो बप्तिस्मा, के अरे यो प्रेरित युहन्ना, जो युहन्नाको सुसमाचार र प्रकाशको पुस्तक र पहिलो, दोस्रो, तेस्रो युहन्ना लेखे, उनी चाहिँ कालगतिले मरे भन्छ, तर उनले पनि धेरै दुःख सहे, तर उनी वृद्ध हुँदासम्म पनि उनलाई बोकेर चर्च ल्याइन्थ्यो अरे, नत्र भनेदेखि अरू 10 के भयो, मृत्युदण्ड पाए। के परमेश्वरमा उनको शक्ति भएर त्यस्तो पाउनु पर्थ्यो, किनभने यो पनि परमेश्वरको लागि शहीद हुने एउटा बोलावट। त्यो बोलावट किन हो भने सुसमाचार सत्य हो भने प्रमाणित गर्नलाई। चेलाहरूको मृत्यु भएर सुसमाचार कसरी सत्य हुन्छ? चेलाहरू जो येशु प्रभुसँग 3-3.5 वर्ष बसे, येशु प्रभुलाई पक्रेर क्रुसमा चढाउन लग्दै गर्दाखेरि यी चेलाहरू डराएर भागे, पत्रुसले 3 इन्कार गरे, तर जब येशु प्रभु क्रुसमा मरेर गाडिएर बौरी उठ्नुभयो अनि पवित्र आत्माद्वारा बदलिए प्रेरितको पुस्तकमा, अब यी चेलाहरूलाई निश्चय विश्वास भयो। अब त पत्रुसले झुट्टा बोलेन नि, अब मैले चिनेको छैन भन्दैन नि, किनभने उसको आँखाले देखे, उसले अनुभव गरे। त्यही कुरो प्रेरित जीवनले भन्छ, हामीले त अनुभव गऱ्यौँ, हामीले देख्यौँ, यो त पक्का थियो, उहाँले जे भनेको त्यही कुरा भयो। म बौरी उठ्नु, म स्वर्ग जानु, यिनीहरूको जीवन मर्यो। त्यो एउटा प्रमाण के हो कि परमेश्वरले आफ्नो पुत्र धारकर्ताको रूपमा पठाउनु भयो र उहाँ बलिदान हुनुभयो, गाडिनुभयो, मर्नुभयो, गाडिनुभयो, बौरी उठ्नुभयो, स्वर्गमा जानुभयो। यो कुरो सत्य हो, किनभने चेलाहरू त्यो सत्य नभए भए आफ्नो ज्यान दिन्थे त दिँदैनथे। उनीहरूले दिएको ज्यानले चाहिँ के प्रमाणित गर्छ, यसुको कुरो सत्य हो। त्यसमा तपाईँ र म जसले ख्रिस्टलाई चिनेको छ, तपाईँले र मैले गवाही दिने भनेको चाहिँ यसुको कुरा सत्य हो। डराउने होइन, यसु प्रभुले प्रेरित दिएको आठमा भन्नुहुन्छ, तिमीले पवित्र आत्मा पाएपछि शक्ति पाउनेछौ र मेरो गवाही हुनेछौ। त्यो गवाही चाहिँ के हो, यसु जीवित हुनुहुन्छ, उहाँले गरेको काम साँच्चै हो, अनि उहाँ मात्रै हामीलाई जीवन दिने हुनुहुन्छ। त्यस कारणले यहाँनिर चाहिँ उसले के भन्छ, यसुको लागि मर्नु चाहिँ सजिलो छ, इट इज हार्ड टु लिभ फर हिम, डाइङ टेक्स ओन्ली एन आवर अर टु, बट लिभ फर क्राइस्ट मिन्स टु डाई डेली। यो चाहिँ साधु सुन्दर सिंहले भन्छ, यसुको लागि जिउनु भनेको चाहिँ दिन दिनै मर्नुपर्छ। यसको लागि मर्नु भनेको, अब ऊ त कुनै पनि बेला मर्न तयार थियो, कस्तो विश्वास। तपाईँलाई अरू धेरैजनाको बारेमा भन्न सक्छु यस्तै खालका मान्छेहरू, जसले चाहिँ परमेश्वरमा यति विश्वास गर्थे कि यो संसारको राज्य, संसारको शक्ति के होइन, उनीहरू कहिले पनि डराएका छैन, झ्यालखानमा हाल, पिटाइ गर। वास्तवमा यो साधु सुन्दर सिंह त्यस्ता थिए, अनि मैले धेरै यी दिनहरूमा कताबाट हो फेरि साधु सुन्दर सिंहको किताब पढ्न थालेँ, धेरै वर्ष अगाडि पढेको थिएँ। त्यसैले म तपाईँहरूलाई आज त्यही उत्साह दिन चाहन्छु। आज हामीले सिकेको कुरा चाहिँ परमेश्वरको आनन्द, प्रभुको आनन्द चाहिँ हाम्रो शक्ति हो। हरेक विश्वासीले यो अनुभव गर्नुपर्छ, किन उहाँको उपस्थितिमा आनन्द आनन्द छ। परमेश्वरले हामी सबैलाई आशिष दिउँ।